अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FSI 360 सँगको सहकार्यमा इक्वल एक्सेसको प्रस्तुति रेडियो कार्यक्रम साझा बोली।
नमस्कार, म लक्ष्मी।
अनि म भूपेन्द्र।
रेडियो कार्यक्रम साझा बोलीको अर्को एउटा भेटघाटमा तपाईँलाई हार्दिक स्वागत छ।
यो कार्यक्रममा हामी नागरिक समाज, आम संचार माध्यम र सार्वजनिक निकाय बीचको पारस्परिक जवाबदेहिता तथा आपसी सम्बन्धमा स्थायित्व बारे छलफल गर्छौ।
रेडियो कार्यक्रम साझा बोलीको अघिल्लो भेटघाटमा हामीले स्थानीय स्तरमा कोरोना भाइरसको संक्रमणको अवस्था, यससँग सम्बन्धित सरकारले गरेका पहल र यसको रोकथाम र उपचारमा रहेका चुनौतीहरूको बारेमा कुराकानी गरेका थियौ।
आजको भेटघाटमा भने हामी स्थानीय सरकारले आर्थिक वर्ष 2077-78 को बजेट र कार्यक्रम कसरी तर्जुमा गर्दैछ भन्ने बारे कुरा गर्दैछौ।
यति बेला कोरोना भाइरसका कारण सबै क्षेत्रमा प्रभाव परिरहेको हुँदा यस बेला स्थानीय तहको आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्न स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले गरिरहेको काम र भूमिकाको कुराका साथै चालु आर्थिक वर्ष 2076-77 सकिने लाग्दा बजेट खर्चको अवस्था के छ भन्ने विषयमा कुरा गर्नेछौ।
ल, हाम्रो कुराकानी अघि बढाउनु भन्दा पहिले सुरुमा हामी आज कार्यक्रममा समेटिने छलकहरू नै सुनौ।
संघ प्रदेश सरकारबाट सिलिङ प्राप्त भएको भए तापनि हाम्रो यसपालिकाले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्ने कार्य बाँकी छ। विशिष्ट परिस्थितिले गर्दाखेरि यसपटक तोकिएकै अवधिभित्र हुन कठिन देखिन्छ।
सबै स्थानीय तहलाई उपयोगी हुने एउटा ट्याम्पलेट डिजाइन गर्दैछौ। त्यो मार्फत हामीले यी वैकल्पिक उपायहरू पनि अब तपाईँहरूले चाहिँ अवलम्बन गरेर सभा सञ्चालन गर्ने, आगामी वर्षको बजेटहरू तयार गर्ने कुराहरू चाहिँ लैजान पर्छ भनेर हामीले कम्प्लिट गर्छौँ।
विदेशबाट आएका जनशक्तिलाई पनि प्लस नेपालमै रहेका जनशक्तिलाई अहिले स्वदेशमै स्वरोजगार दिने खालका चाहिँ कार्यक्रमहरू सहयोग गर्नुपर्छ।
लक्ष्मी, यो बेला भनेको आगामी आर्थिक वर्षको बजेट बनाउने बेला हो। केन्द्रमा त अर्थ मन्त्रालयले यसमा काम गरिरहेको छ, तर स्थानीय तहमा चाहिँ आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याउने कुरा चाहिँ के भइरहेको होला है? फेरि अहिले कोरोना भाइरसको महामारीले देश नै लकडाउनमा छ।
त्यही त, यति बेला कोरोना भाइरसको जोखिमबाट कसरी बस्ने र जोखिम कम कसरी गर्ने भन्नेतिर स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले लाग्नु पर्ने छ भने आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाका लागि सहभागितामूलक योजना छनौट प्रक्रिया पनि गर्नु पर्नेछ।
हो नि, यति बेला त संघ र प्रदेशबाट पहिलो चरणको बजेट सिलिङको खाका प्राप्त भएर दोस्रो चरणको स्थानीय तहको स्रोत अनुमान तथा बजेट सीमा निर्धारणका काम सकिएर तेस्रो चरणको बस्ती स्तरको योजना छनौट प्रक्रियाका लागि तयारी गर्नुपर्ने बेला हो।
हो, र यही बस्ती स्तरको योजना छनौटमा हामी नागरिकहरू सहभागी भएर आफ्ना आवश्यकताका योजनाहरू माग गर्ने चरण हो।
त्यसपछि चौथो चरणमा उडा स्तरीय योजना प्राथमिकीकरण हुने, पाँचौं चरणमा बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट बजेट तथा कार्यक्रमको तयारी, छैटौं चरणमा गाउँ तथा नगरपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गरी सभामा पेश गर्ने र सातौं अर्थात् अन्तिम चरणमा गाउँ तथा नगरसभाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत हुनुपर्छ नि असार मसान्तभित्रै, हैन?
हो त, सहभागितामूलक योजना छनौट प्रक्रियाको तालिका अनुसार योजना छनौटको चरण र समय यही हो। तर यो अहिले देखिएको कोरोना भाइरसको महामारीले गर्दा यस योजना छनौटका लागि हाम्रो स्थानीय तहले के गरिरहेका छन्, कस्ता योजनाहरू बनाएका छन्, बरु स्थानीय तहकै कुरा सुन्ने कि?
हुन्छ, सुनौ न।
यति बेला सहभागितामूलक योजना छनौट प्रक्रियाका लागि स्थानीय तहले के गरिरहेका छन् भन्ने कुरादेखि लिएर अहिले चालु आर्थिक वर्ष 2076-77 सकिन पनि दुई महिना मात्रै बाँकी रहँदा योजना कार्यान्वयनको काम के भइरहेको छ भन्ने बारेमा दोलखा, कञ्चनपुर, कपिल वस्तु, सल्यान र ओखलढुङ्गाको स्थानीय तह अनि बागमती प्रदेशको कुरा समेटेर हाम्रो साथी सुनिताले एउटा रेडियो सामग्री तयार पार्नु भएको छ। यो रेडियो सामग्री नै सुनौ है बरु, अनि बाँकी छलफल गरौँला। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण यति बेला नेपाल पनि प्रभावित भएकाले स्थानीय सरकार यसको संक्रमण नियन्त्रण र जोखिम कम गर्न लागि परेका छन्। यति बेलै स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम बनाउने जिम्मेवारी पनि छ। बजेट तथा कार्यक्रम बनाउने काम स्थानीय तहले कसरी गरिरहेका छन् त? कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशी,
कोरोना भाइरसको जुन प्रकोप छ यसले गर्दाखेरि संघ प्रदेश सरकारबाट सिलिङ प्राप्त भएको भए तापनि हाम्रो यसपालिकाले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्ने कार्य बाँकी छ। विशिष्ट परिस्थितिले गर्दाखेरि यसपटक तोकिएकै अवधिभित्र हुन कठिन देखिन्छ। तर पनि योजना तर्जुमाका अरू चरणहरूमा केही तलमाथि भए पनि स्थानीय सरकार सञ्चालन ऐनले नै तोकेको असार 10 कार्यपालिका नगरसभामा बजेट पेश गरिसक्नुपर्ने चरण हो, त्यसमा भने हामीले गर्नै पर्ने हुन्छ। त्यसका लागि अस्तिको हाम्रो कार्यपालिका बैठकबाट छलफल भएको छ। जुन योजना तर्जुमाका बाँकी चरणहरू छन् त्यसमा स्वास्थ्य सचेतना अपनाउँदै सामाजिक दूरी कायम गर्दै वडा स्तरबाट योजना तर्जुमा गर्ने कुराहरू र त्यहाँबाट प्राथमिक गरेर पालिका स्तरमा गर्नुपर्ने कार्यहरूलाई चाहिँ अगाडि बढाउने किसिमले हामीले अनौपचारिक छलफल गरेका छौँ।
यता कपिलवस्तुको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई कोरोना भाइरसको संक्रमण नियन्त्रणमै लागेकाले संघीय र प्रदेश सरकारबाट बजेटको अनुमानित विवरण अर्थात् बजेट सिलिङ प्राप्त भइसक्दा पनि बजेट तथा योजनाको काममा केन्द्रित हुन नसकेको बताउनुहुन्छ।
कोरोना संक्रमणको कारणले गर्दाखेरि हामी त्यतातिर अलिक बढी केन्द्रित हुनु परेको अवस्थाको कारणले गर्दाखेरि बजेट बनाउने र त्यसको प्रक्रियामा चाहिँ हामी पूर्ण रूपमा लाग्न सकिरहेका छैनौँ। तर प्रक्रिया चाहिँ हामी वडा स्तरबाट योजनाहरू छलफल गरेर ल्याउने प्रक्रियामा चाहिँ हामी गइसकेका छौँ।
विजयनगर गाउँपालिका जस्तै ओखलढुङ्गाको मेलुङ गाउँपालिका पनि कोरोना भाइरसको संक्रमण नियन्त्रणमै लागेकाले योजना तर्जुमा प्रक्रिया सुरु गरिन सकेको तर हालको अवस्थामा भौतिक दूरी कायम गर्दै नागरिक सहभागितालाई विभिन्न तरिका अपनाएर सुनिश्चित गर्ने बताउनुहुन्छ गाउँपालिकाका प्रमुख मणिराज राई।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि कार्यहरूकोमै हामी व्यस्त छौँ। त्यसैले गर्दा हामीले पनि मलौ गाउँपालिकाले पनि अहिले योजना बजेट तर्जुमाको बारेमा हामी छलफल गरेका छैनौँ। हामीले नागरिक सहभागिता भन्नाले भेटघाट नदिनुको लागि हामीले वडा प्रतिनिधि मार्फत टोलबाट फन्डबाट संकलन गरेर अलिकति सामाजिक दूरी भौगोलिक दूरी कायम गरेर उनीहरूसँग अनौपचारिक औपचारिक भेटघाट गरेर त्यसरी योजना छलफल गर्ने हाम्रो योजना।
स्थानीय तहको योजना तर्जुमाको समय तालिका अनुसार यति बेला संघ र प्रदेशबाट पहिलो चरणको बजेट सिलिङको खाका प्राप्त भएर दोस्रो चरणको स्थानीय तहको स्रोत अनुमान तथा बजेट सीमा निर्धारणका लागि काम सकिएर तेस्रो चरणको बस्ती स्तरको योजना छनौट प्रक्रियाका लागि तयारी गर्नुपर्ने बेला हो। तर केन्द्र र प्रदेशबाट बजेट सिलिङ प्राप्त नभएकाले सल्यानको शारदा नगरपालिकाले योजना तर्जुमाको काम सुरु नभएको नगरपालिकाका अध्यक्ष सुरेश अधिकारी बताउनुहुन्छ।
आर्थिक वर्ष 77-78 लागि केन्द्र र प्रदेश सरकारले दिनुपर्ने बजेट सिलिङ उपलब्ध गराएको छैन, छिटै प्राप्त हुन्छ होला। प्रदेश सरकारको अर्थमन्त्रीजीसँग कुरा गरेको छ, बजेट सिलिङ प्राप्त भएको छैन भनेर आउँछ भनेर आश्वासन दिनुभएको छ। त्यही बजेट सिलिङको आधारमा हाम्रा नीति योजना कार्यक्रमहरू बन्छन्। अब आएन भनेपछि आफ्नो जुन आन्तरिक स्रोत हुन्छ त्यसैबाट भए पनि काम अगाडि बढ्छ र नगरसभा बढ्छ।
यति बेला आगामी आर्थिक वर्षका लागि बजेट तथा योजना तर्जुमा गर्ने समय हुनुका साथै चालू आर्थिक वर्षको योजना पनि धमाधम कार्यान्वयन हुने समय हो। तर कोरोना भाइरस महामारीका कारण चालू आर्थिक वर्षको बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षको योजना तथा बजेट तर्जुमाको तयारी के कसरी गरिरहेका छन् त स्थानीय तहले? दोलखाको बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य,
16 कार्यपालिकाको बैठक बसेर अब योजनालाई अगाडि बढाउने सम्झौता हुन बाँकीलाई सम्झौता गरेर असार 15 हाम्रा सबै योजना चाहिँ पुरा हुन्छन् र उपभोक्ता समितिका साथीहरूले पनि भुक्तानी लामो हुन्छ भन्ने हामीले विश्वास छ।
स्थानीय तहले बजेट तथा कार्यक्रम तर्जुमा गर्नु अघि प्रदेश सरकारबाट पनि स्थानीय तहलाई बजेट सिलिङ प्राप्त भएको हुनुपर्छ। स्थानीय तहको बजेट तर्जुमामा समेत समन्वय र सहकार्य गर्ने प्रदेश सरकारले स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमाका सन्दर्भमा के कस्तो काम गर्दैछ त? बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी प्रमोद सिमखडा,
बागमती प्रदेशले कतिको बजेट बनाउने भनेर स्रोत अनुमान समिति गठन गरेका छ। स्रोत अनुमान समितिलाई सिलिङ दिनको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजस्व परामर्श समिति गठन भएको छ। कतिसम्मको हामीले राजस्व संकलन हुन्छ भनेर आकलन गरेर स्रोत अनुमान समितिलाई उनीहरूले पठाएको अवस्था छलफलकै क्रममा छ। अहिलेसम्म हाम्रो फाइनल सिलिङ तयार भइसकेका छैन। संघीय सरकारबाट कति वित्तीय समानीकरण अनुदान चाहिँ हामीले उनीहरूलाई कतिको सिलिङ दिने भनेर आइसकेको छ, फाइनल भएर आइसकेको छ। अनि राजस्व बाँडफाँडको चाहिँ माथिबाट सिलिङ आइसकेको हुनाले सिलिङ फाइनल हुने बित्तिकै उहाँहरूलाई पठाउनको लागि हाम्रो लगभग रेडी नै छ, तत्कालै पठाउँछौँ। त्यो चाहिँ
बजेट निर्माण र कोरोना भाइरस विरुद्धको काम सँगसँगै गर्नुपर्ने चुनौती यति बेला स्थानीय, प्रदेश र संघ गरी तीनवटै सरकारलाई छ। त्यसैले यो चुनौतीलाई सामना गर्दै दुवै कामलाई प्राथमिकताका साथ सफल पारेमा सरकारको सफलता देखिनेछ।
यो रिपोर्ट सुन्दा बागमती प्रदेशले भने आफ्नो प्रदेशभित्रका स्थानीय तहमा बजेट सिलिङ पठाउने तयारी गरिरहेको रहेछ।
अनि केही स्थानीय तहले केन्द्र र प्रदेशबाट बजेट सिलिङ प्राप्त गरिसकेकाले बजेट तथा कार्यक्रम तर्जुमाको काम सुरु गर्नुका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि पनि सँगसँगै गइरहेको बताए भने कतिले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्ने काममा रहेकाले बजेट तथा कार्यक्रम तर्जुमातिर धेरै केन्द्रित हुन नसकेको पनि बताए।
त्यही त, फेरि सल्यानको शारदा नगरपालिका र दोलखाको बैतेश्वर गाउँपालिकाका प्रतिनिधिले बजेट सिलिङ प्राप्त नभएकाले बजेट तर्जुमा गर्ने कुरामा अन्यलता रहेको कुरा बताउनु भयो। उहाँको कुरा सुनेर अहिले चाहिँ म अन्यलमा परे। खासमा बजेट सिलिङ कसैले पाएको कसैले नपाएको कुरा आएको छ, त्यसो भए सङ्घबाट बजेट सिलिङ गएको छैन त?
स्थानीय तहले बजेट तथा कार्यक्रम तर्जुमा सुरु गर्न पहिले सङ्घ र प्रदेशबाट बजेट जानुपर्छ। अघि हामीले सुनेको रिपोर्टमा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी प्रमोद सिमखडाले प्रदेश सरकारले चाहिँ बजेट सिलिङ पठाइ नसकेको र तयारी अवस्थामा छ भन्नुभएको थियो नि।
हो,
दोलखा जिल्ला बागमती प्रदेशभित्र पर्छ, त्यसैले सुरु नभएको होला। आशा गरौ अब छिट्टै हुन्छ। बरु सल्यानको शारदा नगरपालिकामा चाहिँ बजेट किन पुगेन छ? के केन्द्रबाट बजेट सिलिङ जाँदा सबैलाई नगएको हो र? बरु अब हामी यो कुरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटै बुझौ न।
हुन्छ, साथी सुनिताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखाको प्रमुख तथा मन्त्रालयले स्थानीय तहसँग गर्ने समन्वय सहकारी गर्ने काममा सुदूरपश्चिम प्रदेशको फोकल पर्सन तथा उपसचिव रेशम कौरेलसँग यति बेला मन्त्रालयले स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमाका लागि के गरिरहेको छ, कोरोना भाइरसका कारण शिक्षा, स्वास्थ्य, कृषि, विपद व्यवस्थापन जस्ता विभिन्न क्षेत्रमा परेको असर कम गर्ने गरीको बजेट छ कि छैन, स्थानीय तहले योजना छनौट प्रक्रियामा नागरिक सहभागिता कसरी गराउन सक्छन्, चालु आर्थिक वर्ष 2076-77 कार्यान्वयन हुन नसकेका योजनाहरू के हुन्छन् जस्ता विषयमा कुरा गर्नु भएको छ। उहाँकै कुरा सुनौ है त।
हुन्छ, सुनौ न।
उपसचिव रेशम कडेललाई उहाँको पहिलो प्रश्न छ, अहिले कस्तो क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी भइरहेको छ?
आगामी वर्षको बजेट बनाउने क्रममा अहिले हामी अर्थ मन्त्रालयसँगको छलफलको अन्तिम चरणमा छौँ र अहिले हामीले यो कोभिडबाट पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै हामीले खास गरेर अबको लगानीलाई रोजगार केन्द्रित गराउने, कृषि उत्पादनलाई बढोत्तरी गराउने हिसाबले त्यो क्षेत्रमा सहयोग गर्ने, त्यस्तै गरेर हेल्थ सिस्टमलाई सुधार गर्ने गरी शिक्षा र अवेरनेसका कुराहरूलाई प्रवर्धन गर्ने गरी त्यस्तै गरेर स्थानीय स्तरमा आर्थिक विकास र चाहिँ स्थानीय स्तरको लघु उद्यम प्रवर्धन गर्न पर्ने अर्को एउटा आवश्यकता छ, जसले स्थानीय स्तरमा ठुलो मात्रामा चाहिँ रोजगारी सृजना गर्न सक्छ। स्थानीय तहलाई समेत त्यो ढङ्गबाट बजेट निर्माण गर्ने क्रममा सहजीकरण गरिराखेका छौँ भने हामीले गत वर्षदेखि निरन्तरता पाइरहेका आयोजनाहरूलाई सम्पन्न गर्ने र नयाँ आयोजनाहरू सिफारिस गर्दाखेरि सम्भावित प्रकोपको दृष्टिकोणबाट योजनाहरूलाई छनौट गर्ने गरी हामी अगाडि बढिरहेका छौँ।
स्थानीय तहसँग पनि कुरा गरेका छौँ हामीले, तपाईँसँग कुरा गर्नुभन्दा अगाडि कतिपय स्थानीय तहहरूले चाहिँ वैशाख 8 गते नै हामीलाई सिटिङ आइसक्यो, हामी काम पनि सुरु गरिसक्यौँ भन्ने कुरा आएको छ भने कतिपय जस्तो सल्यानको शारदा नगरपालिकातिर चाहिँ हामीलाई सिलिङ नै आएको छैन, हामी पनि अन्यलमा छौँ, यता कोरोनातिर केन्द्रित हुने कि बजेटतिर केन्द्रित हुने, सिलिङ पनि आएको छैन, के गर्ने गर्ने भन्ने जस्तो कुरा आयो कि।
आगामी वर्षको बजेटको सिलिङ अर्थ मन्त्रालयले पठाइ नै सक्यो, हामीलाई पनि कतिपय तपाईँले भने जस्तै स्थानीय तहहरूले हामी हाम्रो आगामी वर्षको सिलिङ चाहिँ पाइसकेका छैनौँ भन्ने खालका गुनासाहरू हामीलाई पनि गरिराख्नु भएको छ। जुन जुन स्थानीय तहहरूले सिलिङ पाउनु भएको छैन उहाँहरूले हामीलाई जानकारी गराउनु भयो भने पनि कसरी अर्थ मन्त्रालयमा चाहिँ एक्सेस हुँदाखेरि त्यहाँ सोद्धा पनि हुन्छ, जो जोले पाउनु भएको छैन उहाँहरूलाई हामीले त्यो सिलिङ चाहिँ नभएको विषयमा सहजीकरण गर्ने र त्यो सिलिङको विषयमा चाहिँ उहाँहरूलाई क्लियर गराउने र आगामी वर्षको बजेट बनाउने कुरामा सहक्षण गर्ने काम गर्छौँ।
अहिलेको संक्रमणकालीन अवस्थामा चाहिँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो बजेट तर्जुमा प्रक्रियामा नागरिक सहभागिता कसरी गराउने भन्ने योजना के ल्याएको छ यो अवस्थामा चाहिँ?
अहिले हामीले स्थानीय तहहरूलाई के अनुरोध गरिराखेका छौँ भनेदेखि सातवटा चरणहरूको जुन अवलम्बन गर्ने गरेका थियौँ, अब त्यो पुरै सबै चरणहरू पूर्ण रूपमा के अरे अभ्यास गर्न सम्भव नहोला, तथापि सामाजिक सङ्घ संस्थाहरू, सामाजिक सञ्जालहरू स्थानीय स्तरमा छन्, जस्तो महिला समूहहरू छन्, आमा समूहहू छन्, हिजो एलजिसिडिपी कार्यक्रम अन्तर्गतका नागरिक सचेतना केन्द्रहरू छन्, मन्त्रालय अन्तर्गत सञ्चालित विभिन्न आयोजनाका संयन्त्र र सञ्जालहरू स्थानीय स्तरमा छन्, युवा क्लब, बाल क्लब लगायतका थुप्रै यस्ता चाहिँ संरचनाहरू छन्। त्यस्ता खालका सामाजिक सङ्घ संस्थाहरू मार्फत प्रतिनिधिमूलक ढङ्गबाट उहाँहरूसँग हामीले माग सङ्कलन गर्न सक्छौँ। त्यस्तै गरेर हामीले स्थानीय स्तरमा जहाँ मोबाइल फोन लगायत इन्टरनेटका सेवाहरू छन् त्यस्ता ठाउँहरूमा हामीले छोटो म्यासेजहरूको माध्यमबाट, फोनहरूका माध्यमबाट यी मिटिङहरू गरेर वडा स्तरका प्रतिनिधिहरूलाई ठाउँमा भेला हुन लगाएर केही मान्छेहरू 5-10 जना मान्छेसँग अन्तर्क्रिया गरेर पनि माग सङ्कलन गर्ने अर्को एउटा विधि छ। र असाध्यै पछाडि परेको वर्ग समुदाय जहाँ न इन्टरनेटको सुविधा छ, न अवेरनेसको सम्भावना छ, त्यस्ता ठाउँहरूमा चाहिँ हामीले जनप्रतिनिधिहरू हरेक वडा स्तरमा कोभिडकै नियन्त्रणको सन्दर्भमा पनि उहाँहरू आफ्ना टोल बस्तीहरूमा जाने, भेट्ने, अनुगमन गर्ने काम गरिराख्नु भएको छ। सँगसँगै अलिकति मागहरू पनि सङ्कलन गर्दै, उहाँहरूको आवश्यकता के छ त्यो पनि सङ्कलन गर्दै लिएर आउने र सबै स्थानीय तहलाई उपयोगी हुने एउटा ट्याम्पलेट मार्गदर्शन डिजाइन गर्दैछौँ। त्यो मार्फत हामीले यी वैकल्पिक उपायहरू पनि अब तपाईँहरूले चाहिँ नि अवलम्बन गरेर सभा सञ्चालन गर्ने, आगामी वर्षको बजेटहरू तयार गर्ने कुराहरू चाहिँ लैजानुपर्छ भनेर हामीले कम्प्लिट गर्छौँ।
जस्तो यो चालु आर्थिक वर्ष 2076-77 चाहिँ बजेट यो मसान्तमै खर्च भएन भने चाहिँ के हुन्छ त्यो बजेट?
उहाँहरूले जति पनि आफ्नो विकास योजनाहरू ठेक्का पुट्टा गरिसक्नु भएको छ, टेन्डर गरिसक्नु भएको छ, अथवा उपभोक्ता समितिसँग सम्झौता गरिसक्नु भएको छ र कारणको चरण लग्नु भएको छ भनेदेखि त्यस्ता आयोजनाहरू सम्पन्न गर्नेतर्फ नेपाल सरकारले उहाँहरूलाई भनिसकेको छ। तपाईँहरूले विश्व स्वास्थ्य सङ्गठनले तोकेको, नेपाल सरकारको पनि अब स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डभित्र रहेर विकास आयोजनाहरू सञ्चालन गर्नेतर्फ लैजानुहोस् भनेर हामीले उहाँहरूलाई भनिसकेका छौँ र खर्च हुन नसकेको अथवा आयोजना सम्पन्न हुन नसकेको हकमा चाहिँ नि सशर्त अनुदान जुन चाहिँ उहाँहरूलाई जान्छ त्यो सशर्त अनुदान सङ्घीय कोषमा त्यो चाहिँ फिर्ता हुन्छ। समानीकरण अनुदान बापतको रकम उहाँहरूले नै चाहिँ उहाँहरूको सञ्चित कोषमा फिर्ता गर्ने हो र त्यो पैसा प्लस अब आगामी वर्षका लागि नेपाल सरकारले र प्रदेश सरकारले पठाउने बजेट समेत मिलाएर उहाँहरूको आगामी वर्षको फेरि बजेट बनाउने एउटा चाहिँ ढिक्का तयार हुन्छ। त्यसबाट उहाँहरूले फेरि आयोजनाहरूलाई विनियोजन गर्नुहुन्छ। यो वर्ष सञ्चालनमा रहेका र सम्पन्न हुन नसकेका आयोजनाहरू छन् भने उहाँहरूले अब आगामी वर्षको बजेट बनाउँदाखेरि त्यस्ता आयोजनाहरूलाई क्रमागत आयोजनाको रूपमा लगेर ती आयोजनाहरूलाई फेरि बजेट आगामी वर्षकोमा पनि विनियोजन गर्ने र यो वर्षको सम्पन्न जति काम भयो त्यसको यो वर्ष भुक्तानी गर्नुहुन्छ।
नागरिक आधार सुशासनमा सुधार, यो हो रेडियो कार्यक्रम साझा बोली। भूपेन्द्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखाका प्रमुख तथा उपसचिव रेशम कडेलको कुरा सुनेपछि कोरोना भाइरसले गर्दा विभिन्न क्षेत्रमा परेको असरलाई कम गर्ने खालको बजेट निर्माण गर्ने प्रक्रियामा सङ्घीय सरकार रहेछ भन्ने कुरा थाहा भयो।
अनि यस्तै खालको बजेट स्थानीय तहमा पनि आओस् र भौतिक दूरी कायम गर्दै योजना छनौट प्रक्रियामा नागरिक सहभागिता पनि होस् भन्ने उद्देश्यले मन्त्रालयले स्थानीय तहका लागि निर्देशिका बनाउने काम गरिरहेको कुरा पनि त उहाँले बताउनु भयो नि।
हो नि
लक्ष्मी, तर मेरो मनमा एउटा कुरा खेलिरहेछ।
के कुरा भूपेन्द्र?
यो बेला कोरोना भाइरसको महामारीसँग जुधिरहेछौँ हामी। यो बेला स्थानीय तहले आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा गर्न उपयुक्त छ कि छैन, छ भने कसरी स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याउन सक्छन्, भौतिक दूरी कायम गर्दै नागरिक सहभागिता कसरी गर्न सकिन्छ होला?
ओहो, कस्तो राम्रो कुरा गर्नुभयो तपाईँले। तपाईँको मनमा उब्जे जस्तै अरू श्रोताको मनमा पनि यो कुरा उब्जेको होला। त्यसैले यी तपाईँको मनमा उब्जेको प्रश्नको समाधान खोज्न एकछिन हामी वरिष्ठ अर्थविद तथा प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तहसँगै रहेर काम गर्ने लिड ट्रेनर हासक कुमारी मल्लका कुरा सुनौ।
ए त्यसो भए त गजब हुन्छ नि, सुनौ न।
मेरो नाम चन्द्रमणि अधिकारी हो। बजेट नल्याए भने तपाईँले खर्च कसरी गर्ने? बजेट भनेको त कानुन हो, त्यो आर्थिक ऐन पनि हो राजस्व परिचालन गर्नको लागि, र बजेट भनेको विनियोजन ऐन पनि हो खर्च गर्नको लागि, आन्तरिक ऋण र अन्य सहयोग प्राप्त गर्नको लागि पनि कानुन नै चाहिन्छ। त्यो पनि बजेटको माध्यमबाट नै विधेयक प्रस्तुत गरिन्छ। बजेट नल्याइकन त्यहाँ चाहिँ नि परिषदमा प्रस्तुत नगरिकन गरेको खर्च चाहिँ गैर कानुनी हुन्छ, त्यो सबै बेरुज हुन्छ। त्यस कारणले गर्दा वैधानिक हिसाबले कानुनी हिसाबले पनि बजेट ल्याउनु आवश्यक छ। कृषिको क्षेत्रमा लाग्न सक्ने कति छन्, कृषि मध्ये पनि तरकारी खेतीमा लाग्न सक्ने कति छन्, नगदे बालीमा लाग्न सक्ने कति मानिसहरू छन् भनेर त्यो आँकडा सबै निकाल्न सक्ने तह भनेको स्थानीय तह नै हो, आफ्नो ठाउँको विशेषता हेरेर। अब त्यो स्थानीय तह कुन खालको, पहाडमा हो कि हिमाली पहाड हो कि तराई हो कि, कुन कुन कुराको उत्पादन हुन सक्छ, स्थानीय तहले आफ्नो भूगोलक आफ्नो अर्थ संरचना आफूसित भएका साधनहरू आफूसित भएका मानिसहरूसित भएको सिपको आधारमा योजना बनाउनु पर्छ। त्यसो गर्दाखेरि अहिले कोरोनाबाट प्रभावित भएको विषयलाई पनि ख्याल राख्नुपर्छ, निजी क्षेत्रलाई कतिको चाहिँ परिचालन गर्न सकिन्छ भन्ने कुराको चाहिँ व्यापक चाहिँ लेखाजोखा र मूल्याङ्कन गर्नुपर्ने अवस्था छ। सातवटा चरणहरू कानुनीमा भएका सबै चरणहरू पुरा गर्न नसकिएला, तर त्यस्ता अधिकांश चरणहरू पुरा गर्न सकिन्छ। वडा सदस्य सदस्यहरू हुनुहुन्छ, आफ्नो क्षेत्र उहाँहरूले छुट्याएर आफ्नो क्षेत्रका जानकार व्यक्तिहरू, व्यवसायिक सङ्घ संस्थाहरू, महिला हुनुभयो, युवा हुनुभयो, गैर सरकारी संस्थाहरूका चयनसित लागेका चाहिँ प्रमुख व्यक्तिहरू, उहाँहरूलाई सानो समूहमा दुरी कायम गरेर राखेर त गर्न सकिन्छ नि, नसकिनु भन्ने कहाँ हो र? सामाजिक सञ्जालहरूको प्रयोग पनि गर्न सकिन्छ, त्यो सामाजिक सञ्जालमा पनि तपाईँलाई चाहिएका योजनाहरू हाल्नुहोस् है भनेर भनेपछि त्यसलाई ओडाले संयोजन गर्छ। यस्ता कुराहरूलाई बढी जोड पनि दिँदै जानुपर्छ, किनभने यो कुराहरू अलिकति भिड कम गर्ने, अब यसमा खर्च पनि भएन। आम सञ्चार माध्यमको त ठुलो भूमिका छ यसमा, तपाईँलाई चाहिँ कुन ठाउँमा कस्तो समस्या परेको छ त्यो समस्यालाई उजागर गरिदिने, उनीहरूसित चाहिँ नि प्रश्नहरू राखिदिने, टेलिफोनबाट त्यो रेडियो सहभागिता बनाउने, सामाजिक सञ्जालहरूबाट सहभागी बनाएर उनीहरूका कुराहरू लिइदिने, त्यो कुरा चाहिँ के गाउँपालिका अथवा नगरपालिकामा पुर्याइदिने कामहरू अब विषयगत हिसाबले क्षेत्रगत हिसाबले गर्न सक्छन्। र गाउँका अगुवाहरूले त सबैको कुराहरू बुझेर जनप्रतिनिधिहरूसित सम्पर्क गरेर हिजोका त्यो क्षेत्रका प्राथमिकताहरू के थिए, विकास निर्माण गर्न के समस्या परेको थियो, त्यो कुरा चाहिँ नि सन्दर्भमा जनताको र जनप्रतिनिधिको बिचमा पुल बनेर काम गर्न सक्दछन् उनीहरूले।
भाषा कुमारी मल्ल, कानुनमा उल्लेख गरेको प्रावधान अनुसार चाहिँ बजेट कुनै पनि हालतमा ल्याउनु पर्छ। यदि यो बजेट चाहिँ असार 10 गते भित्र चाहिँ केही कति कारणले चाहिँ हामीले ल्याउन सकेनौँ भने पनि पूरक बजेटको रूपमा चाहिँ बजेट चाहिँ आउँछ भन्ने चाहिँ मेरो भनाइ छ। यो COVID-19 को चाहिँ परिस्थितिलाई चाहिँ मध्यनजर गर्दै चाहिँ विदेशबाट आएका जनशक्तिलाई पनि प्लस नेपालमै रहेका जनशक्तिलाई अहिले स्वदेशमै स्वरोजगार दिने खालका चाहिँ कार्यक्रमहरू हामीले चाहिँ तयार गर्नुपर्छ। अब यसमा चाहिँ यो बस्ती स्तरको योजना तर्जुमा चाहिँ हामीले यो लोकल पार्टिसिपेसन विशेष यसलाई चाहिँ कसरी बढाउन सकिन्छ भन्दाखेरि विभिन्न टोलहरू चाहिँ क्लस्टरहरू चाहिँ छुटाएको हुन्छ। प्रत्येक टोलमा चाहिँ 1-5 जना अथवा कतिजना हुन्छ होइन, उनीहरूको चाहिँ प्रतिनिधिमूलक चाहिँ सहभागिता चाहिँ जनाएर भौतिक दूरीलाई कायम गरिकन चाहिँ त्यो ग्यादरिङमा चाहिँ छलफल गरेर चाहिँ त्यो खालका योजनाहरू पनि ल्याउन सकिने एउटा अवस्था छ भने, अर्को कुरा चाहिँ मिडियाहरू चाहिँ मोबिलाइजेसन गर्ने, यो सोसल नेटवर्क छ अहिले फेसबुकको कुराहरू छ, त्यसै गरी अर्को चाहिँ हामीसँग योजना प्राथमिकरणको फारमै छ, त्यो फारमलाई पनि बस्ती स्तरमा टोल स्तरमा चाहिँ हामीले वितरण गरेर प्रत्येक घरमा गएर चाहिँ वडाको चाहिँ प्रतिनिधि गएर चाहिँ त्यहाँबाट पनि उनीहरूको भोइसहरू चाहिँ हामीले छनौट गरेर ल्याएर चाहिँ त्यसको आधारमा प्राथमिकरण चाहिँ गर्न सकिने अवस्था अर्को छ। सम्भव भएसम्म चाहिँ टोल फ्री नम्बरहरू अथवा चाहिँ हटलाइन सेवाहरू चाहिँ त्यसको पनि व्यवस्था गर्न सकेको खण्डमा त्यसबाट पनि नागरिकका चाहिँ आवाजहरूलाई चाहिँ हामी बुलन्द गरेर उनीहरूको आवश्यकता के हो त्यसको आधारमा चाहिँ हामीले योजना तर्जुमा गर्न सक्छौँ।
डाक्टर चन्द्रमणि अधिकारी र हाँसा कुमारी मल्लको कुरा सुन्दा चाहिँ गजब लाग्यो है।
हो नि, स्थानीय तहले बजेट समयमा ल्याएन भने बजेट खर्च गर्ने वैधानिकता नै नहुने रहेछ। विकास बजेट खर्च गर्दा अनियमितता देखिने जस्ता कुरा पनि रहेछन्, अनि स्वास्थ्य, शिक्षा, कृषि, विपद व्यवस्थापन जस्ता क्षेत्रको काम पनि अस्त व्यस्त हुने रहेछ, त्यसैले बजेट त ल्याउनै पर्ने रहेछ।
त्यही त, अनि पहिला आफ्नै स्थानीय तहको सम्भावनालाई केलाउने अध्ययन गर्ने र त्यसपछि विशेष गरी युवालाई स्वरोजगार गराउने खालको योजना तथा बजेट ल्याउनु पर्ने उहाँहरूको कुरा पनि मन पर्यो है मलाई। किनभने यो कोरोना भाइरसका कारण अब वैदेशिक रोजगारमा गएका लाखौं युवाहरू स्वदेश फर्किँदैछन्, त्यसैले अब स्थानीय तहले उनीहरूलाई आफ्नै ठाउँमा कसरी स्वरोजगार गराउने भन्नेतिरको योजना बनाउन थाल्नुपर्छ र बजेट बनाउँदा पनि समेट्नुपर्छ।
हो नि, अनि उहाँहरूले बस्ती स्तरको योजना छनौटमा नागरिक सहभागिता इन्टरनेटबाट फोनबाट गर्न सकिने पनि विकल्प देखाउनु भयो नि। अनि अर्को विकल्प हाम्रो समुदाय स्तरमा रहेका महिला समूह, सहकारी संस्था, युवा समूह जस्ता समूहहरूसँग समन्वय गरेर पनि नागरिक सहभागिता गराउन सकिने कुरा बताउनु भयो नि। यो कुरा अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका रेशम कडेलको कुरामा पनि आएको थियो।
अनि यसरी योजना छनौट प्रक्रियामा नागरिक सहभागिता गराउँदा सबै वर्गका स्थानीय नागरिकहरू लगायत महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, उत्पीडन वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, युवा, बालबालिका, ज्येष्ठ नागरिक, युनिक तथा अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, पिछडिएको वर्ग सबैलाई सहभागिता गराउनु पर्ने कुरामा चाहिँ ध्यान दिनुपर्छ है आफ्नो स्थानीय तहले।
हो, यो काममा हाम्रो समुदाय स्तरका नागरिक समाज संस्थाले निगरानी खबरदारी गर्ने, आफ्नो स्थानीय तहमा बजेट र योजना निर्माणको प्रक्रिया के भइरहेको छ आफ्नो जनप्रतिनिधिलाई फोन गरेर वा नजिकैका जनप्रतिनिधिलाई सोध्ने, आफ्नो छरछिमेकमा जानकारी दिने अनि यस्ता खालका कार्यक्रम ल्याउनु पर्छ भनेर सुझाउने र बस्ती स्तरको योजना छनौट यसरी भौतिक दूरी कायम गर्दै गर्न सकिन्छ, हामी पनि साथ दिन्छौ, सहयोग गर्छौ भनेर स्थानीय तहसँग समन्वय गर्ने काम गर्नुपर्छ।
हाम्रो गाउँघरमा रहेका आमा समूह, युवा समूह, स्थानीय सभा, साझा सभा, वन उपभोक्ता तथा व्यवस्थापन समिति, रेडियो श्रोता समूह जस्ता समूहले पनि भौतिक दूरी कायम गर्दै स्थानीय तहसँग समन्वय सहकार्य गरेर आफू पनि सहभागी हुने, योजना माग गर्ने र अरूलाई पनि सल्लाह सुझाव दिने गर्नुपर्छ।
COVID-19 अर्थात् कोरोना भाइरसको यस महामारीमा तपाईँको स्थानीय तहमा तपाईँहरूले के गर्नुभएको छ हामीलाई जानकारी गराउनुहोस्। हामी यस्ता प्रयासहरू अन्य युवा समक्ष पुर्याउनेछौँ।
त्यसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गई CS टाइप गरी एउटा खाली ठाउँ छाडेर 371 71 नम्बरमा आफ्ना कुरा लेखेर पठाउनु होला। त्यस्तै NTC प्रयोगकर्ताले पैसा नै नलाग्ने फोन नम्बर 1660100459 र NCL प्रयोगकर्ताले 9801570129 फोन गर्नु होला।
फेसबुक चलाउनुहुन्छ भने चाहिँ म खादिनको फेसबुक पेज MAKHAANDINA मखादिन र त्यसै गरेर रेडियो कार्यक्रम साझा बोलीको फेसबुक पेज रेडियो साझा बोली RADIO SAJHA BOLI रेडियो साझा बोली अथवा रेडियो कार्यक्रम साथीसँग मनको कुराको फेसबुक पेज SSMK RADIO SSMK रेडियो लाइक गरी त्यस मार्फत पनि आफ्नो कुरा भन्न सकिन्छ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौ जवाफदेहिता खोजौ।
साझा बोली रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस कार्यक्रम भित्रका विषयवस्तु र सामग्री पारस्परिक जवाफदेहिता कार्यक्रमका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचार प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।
रेडियो कार्यक्रम साझा बोलीको आजको भेटघाटमा हामीले स्थानीय सरकारले आर्थिक वर्ष 2077-78 को बजेट र कार्यक्रम कसरी तर्जुमा गर्दैछ भन्ने बारेमा छलफल गर्यो।
जाँदा जाँदै साझा बोली चौतारीमा रचनात्मक सन्देश खण्डमा सहभागी भएर हाम्रा श्रोता मित्रले रेकर्ड गराउनु भएको कोरोना भाइरस सम्बन्धी गीत सुनौ। यो गीत बाँकेका गोकर्ण तिमिल सिन्हाले गाउनु भएको हो।
विश्वभरि कोरोनाको सन्त्रास साझा भोलि, सत्य भन्दा अनावश्यक हल्ला खास साझा भोलि, साबुन पानी लेहात धोई सफा खाऊ घरमा नजाउ यति गरे यसलाई जित्ने विश्वास साझा भोलि, सत्य भन्दा अनावश्यक हल्ला खास छ आज भोलि, यहाँ हामी मात्र होइन बाहिर निस्किँदै नपाउने, यहाँ हामी मात्र होइन बाहिर निस्किँदै नपाउने, धेरै देशमा बन्दा बन्दी मानि बास आज भोलि, सत्य भन्दा अनावश्यक हल्ला खास छ आज भोलि।
गोकर्ण तिमेल सिन्हाजीलाई धेरै धेरै धन्यवाद अनि बधाई। उहाँले जस्तै तपाईँ पनि कोरोना भाइरसको प्रभाव वा यसको रोकथामका लागि कुनै गीत, कविता, मुक्तक सन्देशहरू रेकर्ड गराउन चाहनुहुन्छ भने साझाबोली चौतारीमा सहभागी भएर रेकर्ड गराउन सक्नुहुन्छ।
उत्कृष्ट रचना पठाउनु हुने साथीको रचना हामी यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौ भने साझाबोली चौतारीमा पनि राख्नेछौ, साथै पुरस्कार पनि प्रदान गर्नेछौ।
त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताले 1660100459 नम्बरमा र एनसेल प्रयोगकर्ताले 9801571029 फोन गर्नुहोला। यिनै नम्बरमा फोन गरेर आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रम सम्बन्धी प्रतिक्रिया पनि दिन सक्नुहुन्छ।
हौस् त आजको भेटघाटमा यति नै। अर्को हप्ता तपाईँकै गाउँठाउँमा भएका अभ्यासलाई समेटेर छलफल गरिने साझा बोली कार्यक्रमको स्थानीय संस्करणको आगामी अङ्क सुन्नका लागि तपाईँले आजै निम्तो समेत दिँदै अर्को कार्यक्रम सम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सबै साथीहरूसँगै म लक्ष्मी
अनि म भूपेन्द्र पनि बिदा हुन्छु।
नमस्कार, नमस्कार।